تفسير: ألم تر إلى الذين يزعمون أنهم آمنوا بما أنزل إليك فما أنزل من قبلك يريدون أن يتحاكموا إلى الطاغوت فقد أمروا أن يكفروا به. سورة نساء کی آیت 60 جو ہے یہاں سے ایک خاص بات جو ہے وہ شروع ہوتی ہے اور اللہ تعالیٰ جو ہے ان لوگوں کے بارے میں جو کہ منافقوں میں سے ہیں یا یہودیوں میں سے ہیں یعنی اہل کتاب میں سے، تمام وہ لوگ جو مسلمان ہونے کا دعویٰ تو کرتے ہیں لیکن یہ کہ ان کا عمل اس کے مطابق نہیں ہے، تو ان کے بارے میں یہاں پر جو ہے اللہ رب العزت نے فرمایا ہے کہ اے نبی، الم ترا، کیا تو نے نہیں دیکھا، الذین، ان لوگوں کو، یزعمون، جو دعویٰ کرتے ہیں. تو آپ کو پتہ ہی ہے کہ الم ترا جب یہ استعمال ہوتا ہے تو اس سے مراد کیا ہوتا ہے، یعنی تعجب کے لیے، حیرت کے لیے، کہ بڑے تعجب کی بات ہے، بڑی حیرت کی بات ہے، عجیب بات ہے، الم ترا، کیا تو نے نہیں دیکھا، سب کو متوجہ کرنے کے لیے کہ اے نبی صلی اللہ علیہ وسلم، کیا تو نے نہیں دیکھا، کیا آپ نے نہیں دیکھا، کن لوگوں کو، الذین، ان لوگوں کو، الذین سے مراد منافق بھی ہیں اور اہل کتاب میں سے بھی وہ لوگ مراد ہیں جو دعویٰ تو کرتے ہیں، کس چیز کا، یزعمون، جو دعویٰ کرتے ہیں، کیا، انہم آمنو، کہ وہ ایمان لائے ہیں، کس چیز پر، بما، اس چیز پر، انزل الیک، جو آپ کی طرف نازل کی گئی ہے، وما انزل من قبلک، اور جو آپ سے پہلے نازل کی گئی. تو دعویٰ تو یہ کرتے ہیں کہ ہاں ہم قرآن کو بھی مانتے ہیں اور پچھلے جو صحیفے ہیں، پچھلی جو کتابیں ہیں ان کو بھی مانتے ہیں، لیکن ہوتا کیا ہے، یریدون ان یتحاکموا الی الطاغوت، مگر وہ یہ چاہتے ہیں کہ وہ جو ہیں اپنے معاملات کا فیصلہ کرنے کے لیے، ان یتحاکموا، کہ وہ حکم بنائیں، وہ اپنے معاملات کا فیصلہ کریں. جب وہ فیصلہ کرنے لگے تو کہاں جائیں، الی الطاغوت، طاغوت کی طرف، شیطان کی طرف. فقد امروا ان یکفروا بہ، حالانکہ وہ انہیں حکم دے رہا ہو کہ وہ انکار کریں، یعنی حالانکہ اللہ تعالیٰ کہتے ہیں کہ انہیں یہ حکم دیا گیا تھا، کیا حکم دیا گیا تھا، اَن يَكْفُرُوا، کہ وہ نہ کہنا مانیں، کہ وہ نہ اطاعت کریں، بہی، یعنی طاغوت کی، یعنی حالانکہ انہیں طاغوت سے کفر کرنے کا حکم دیا گیا تھا. تو اب یہاں پر جو ہے اللہ رب العزت یہ بات بتا رہے ہیں کہ وہ لوگ جو ایمان کا دعویٰ کرتے ہیں، اور اس سے مراد وہ لوگ تھے جو مدینہ میں تھے، مدینہ کے اطراف میں تھے، یہودیوں کے سردار اور لیڈر بھی اور منافقین کے سردار اور لیڈر بھی، اور عام مسلمانوں میں سے بھی وہ لوگ جو کہ دعویٰ کرتے تھے کہ ہم ایمان لائے ہیں لیکن جو ہے ایمان کے مطابق جو ہے ان کا عمل نہیں ہوتا تھا. تو وہ کیا کرتے تھے کہ جب ان کو زندگی میں کوئی ایسا مسئلہ پیش آتا تھا، کوئی ایسا معاملہ ہوتا تھا، تو وہ دیکھتے تھے کہ کیا کریں، اور اگر ان کو یہ لگتا تھا کہ مقدمے کا فیصلہ جو ہے ان کے حق میں ہوگا تو رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آتے تھے، اور جس مقدمے میں ان کو یہ خطرہ ہوتا تھا کہ فیصلہ ان کے خلاف ہوگا تو رسول اللہ صلی اللہ علیہ وسلم کے پاس نہیں آتے تھے، پھر بچتے تھے، انکار کر دیتے تھے. اور یہی حال آج کے مسلمانوں کا بھی ہے نا، کہ اگر ان کو لگتا ہے کہ کوئی مسئلہ ہے، کوئی تکلیف ہے، کوئی بات ہے، پھر وہ دیکھتے ہیں کہ قرآن، اسلام کا فیصلہ ہمارے حق میں ہے یا کسی دوسری عدالت کا، تو پھر وہ وہاں کا دروازہ جو ہے وہ نوک کر دیتے ہیں. تو لوگ کیا کرتے ہیں، مثلا آپ دیکھیں کہ ایسا بھی ہوتا ہے کہ مثلا کسی سوال کا جواب نہیں آتا، آپ کو کسی عالم نے بتا دیا، لوگوں کو اس حکم کا، اس عالم کا جو جواب ہے پسند نہیں آتا، پھر وہ کہتے ہیں کسی اور عالم سے پوچھو، کسی اور مسجد سے پوچھو، کسی اور امام سے پوچھو. جب ان کو ان کی مرضی کا کہیں جہاں سے جواب ملتا ہے، کہتے ہیں کہ اس پر جو ہے ہم عمل کر لیتے ہیں، اور اگر مرضی کے خلاف ہوتا ہے تو پھر جو ہے وہ عمل نہیں کرتے، یعنی ہاں حالانکہ وہ اسلام کے خلاف ہو. تو یہاں پر بھی یہی بات ہے کہ یہ اپنے معاملات کا فیصلہ کرانے کے لیے جو ہے کیا کرتے ہیں، چاہتے ہیں کہ طاغوت کی طرف رجوع کریں، حالانکہ انہیں طاغوت سے کفر کا حکم دیا گیا تھا. تو طاغوت سے مراد کون ہے؟ وہ حاکم، وہ قانون، وہ حاکم جو قانون الہی کے خلاف فیصلہ کرتے ہوں، وہ لوگ جو کہ اپنی مرضی کے ساتھ جو ہے وہ فیصلہ کرتے ہیں، یعنی اپنے نفس، اپنے سوسائٹی کے رسم و رواج، جیسا بھی موقع ہے اس کی مناسبت سے جو لوگ فیصلہ کرتے ہیں تو اس کو طاغوت کہتے ہیں. اور طاغوت سے مراد جو ہے شیطان بھی ہے، اپنا نفس بھی ہے، موجودہ جو سوسائٹی ہے اس کے رسم و رواج بھی ہیں، ہر وہ عدالت، ہر وہ کسٹم، ہر وہ رواج، ہر وہ طریقہ زندگی گزارنے کا جو اللہ اور اللہ کے رسول کے جو ہے وہ خلاف ہو. تو یہاں پر جو ہے اللہ رب العزت جو ہے ان لوگوں کی طرف متوجہ کر رہے ہیں اور بتا رہے ہیں کہ یہ کیسے لوگ ہیں، کہ ان کو فیصلہ کروانا چاہیے تھا رسول اللہ صلی اللہ علیہ وسلم کی عدالت سے، مسلمانوں کی عدالت سے. یہ کہتے ہیں کہ ہم ایمان لائے ہیں قرآن پر بھی، پچھلی کتابوں پر بھی، جب کتاب کو مان رہے ہیں تو رسول کو مان رہے ہیں، لیکن جب فیصلے کا وقت ہے تو اس سے ہٹ کر کرتے ہیں. جیسے کہ آج کے مسلمان کہے کہ ہم ایمان تو لائے ہیں اللہ تعالیٰ پر اور اسلام پر، ہم ایمان لائے ہیں، ہم اسلام کو مانتے ہیں، لیکن اپنی زندگی گزارنے کے طور طریقے پھر اسلام کے مطابق نہ چاہیں. اللہ تعالیٰ کہتے ہیں کہ ان کو حکم دیا گیا تھا اَن يَكْفُرُوا بِهِ، کہ وہ اس کا طاغوت کا انکار کریں، یعنی اپنا نفس، سوسائٹی، رسم و رواج اور تمام وہ عدالتیں اور تمام وہ حکومتیں، تمام وہ قانون جو اللہ اور اللہ کے رسول کے خلاف ہو. وَيُرِيدُ الشَّيْطَانُ أَن يُضِلَّهُمْ ضَلَالًا بَعِيدًا. شیطان کیا چاہتا ہے؟ وہ تو یہ چاہتا ہے کہ اَن يُضِلَّهُمْ، کہ وہ ان کو گمراہ کر دے. کس طرح کا گمراہ؟ ضلالًا بعیدًا، گمراہی میں بہت دور. تو ایسا کیوں ہوتا ہے کہ جب فیصلہ کرنے کا وقت ہوتا ہے کہ اللہ کے رسول کی عدالت سے فیصلہ کروایا جائے، اسلام کے مطابق فیصلہ کروایا جائے، تو یہ طاغوت کے پاس کیوں جاتے ہیں، اوروں کے پاس کیوں جاتے ہیں، اپنے نفس کا یا رسم و رواج کا کہنا کیوں مانتے ہیں؟ اصل میں وہ شیطان کا کہنا مانتے ہیں. اگر وہ شیطان کا کہنا مانیں گے تو شیطان کیا چاہتا ہے؟ اَن يُضِلَّهُمْ ضَلَالًا بَعِيدًا، کہ انہیں بھٹکا کر راہ راست سے بہت دور لے جائے. یعنی اس سے کیا مراد ہے کہ راہ راست سے ان کو دور لے جانا؟ اس کا یہ مطلب ہے کہ شیطان ان کو صراط مستقیم سے ہٹانا چاہتا ہے. وہ کیا چاہتے ہیں؟ وہ ایمان کو اور انکار کو اکٹھا جمع کرنا چاہتے ہیں، ہے نا؟ ایمان بھی لائے اور پھر دوسروں کے پاس فیصلوں کے لیے جانا، وہ دونوں کو جمع کرنا چاہتے ہیں. ایسے ہی ہوتا ہے نا، منافق ایسے ہی کرتا ہے نا، انکار بھی کیا اور ایمان بھی لایا. تو اب یہ ایمان لانا اور اپنی زندگی کے معاملات اللہ اور اللہ کے رسول کے طریقے کے مطابق نہ کرنا، تو پھر کیا ہے کہ گویا کہ شیطان کی پیروی کی. اور جس نے بھی شیطان کی پیروی کی تو پھر کیا ہوگا؟ شیطان اس کو بہت دور لے جائے گا. کہاں لے جائے گا؟ اور آپ کو پتا نا، شیطان قسمیں کھاتا ہے، شیطان یقین دلاتا ہے کہ یہ جو برے کام ہے اسی میں تمہارے لیے فائدہ ہے، اسی میں کشش ہے، اسی میں تمہارے لیے جو ہے وہ بہتری ہے، اور یعنی ہماری بھلائی کے سوا اور کوئی بات نہیں ہے. لیکن کرتا کیا ہے؟ ایو دلہم دلالم بعیدہ، بہت دور لے جاتا ہے. بعض اوقات طاغوت دوست بن جاتے ہیں جو گناہوں میں دور لیتے چلے جاتے ہیں. دوستی جو ہے تو کیا کہتے ہیں کہ میں تمہارا دوست ہوں تو آؤ چلتے ہیں فلم دیکھنے، اس میں کیا حرج ہے؟ وہ کہتے ہیں اس میں کیا حرج ہے کہ بس شراب چکھیں گے، پیئیں گے تھوڑی، اس میں کیا حرج ہے بس ایسے ہی نائٹ کلب جائیں گے، ہے نا؟ یا اس میں کیا حرج ہے کہ بس ہم جو ہیں وہ یہ مووی یا جو ناول ہیں یا افسانے ہیں بس اس کو پڑھیں گے. تو ایسی بھی کیا بات ہے، فن ہے. تو کیا ہے کہ اسی فن فن میں انسان ہدایت سے، صراط مستقیم سے بہت دور چلا جاتا ہے. اللہ رب العزت فرماتے ہیں وَإِذَا قِيلَ لَهُمْ تَعَالَوْا، کہ جب ان سے کہا جاتا ہے کہ بلند مقصد کی طرف آؤ، کیا ہے وہ؟ إِلَى مَا أَنزَلَ اللَّهُ وَإِلَى الرَّسُولِ، یہ بہت اہم بات ہے کہ تم طاغوت کی بجائے جو اللہ نے نازل کیا ہے اور اللہ کے رسول کی طرف آؤ. یعنی اللہ تو ان کو یہ دعوت دیتا ہے، ان کو یہ کہا جاتا ہے کہ آؤ اس چیز کی طرف جو اللہ نے نازل کی ہے اور آؤ رسول کی طرف. تو کیا ہوتا ہے؟ رئیت المنافقین یسدون عنک صدودا، تو تم ان منافقوں کو دیکھتے ہو کہ یہ تمہاری طرف آنے سے کتراتے ہیں. یہ کیا کرتے ہیں؟ یہ پھر جو ہیں یہ چاہتے نہیں ہیں کہ تمہارے پاس آئیں. जो इनकी जिंदगी के मामलात हैं, जो इनकी जिंदगी के मसाइल हैं, जो कुछ भी हालात हैं, तो जब इनको ये कहा जाता है कि आओ, तो ये क्या करते हैं? रईतल मुनाफिकीना, तू देखता है, आप देखते हैं मुनाफिकों को कि यसुदूना, इनका सुदूदा कि वो आपसे जो है वो गुरेज करते हैं, वो आपकी तरफ आना नहीं चाहते, आपकी तरफ आने से जो है वो बचते हैं, कतराते हैं। तो आप देख लें कि यही हाल है ना आज के मुसलमानों का भी। उस जमाने की अल्लाह ताला मिसाल दे रहा है और आज के जमाने में भी कि अल्लाह ने जो नाजिल किया कुरान के मुताबिक अपना जीना, अपना मरना और जिंदगी के जाब्ते और तौर तरीके उसके मुताबिक हम बसर करने की बजाय क्या करते हैं, रस्म और रवाज को जिंदा रखते हैं। और आप देख लें अब यहाँ पे जो मुसलमान रहते हैं या पाकिस्तान भी और इंडिया भी, यानी जहां पे भी हमारे मुसलमान बसते हैं, कहीं भी कोई कमी और दूरी नहीं है। हिंदुओं का कल्चर और सकाफत को ले लें, मगरिब का असर ले लें, हर जगह जारी है। शादियों में औरतें हिंदुआना तरीके के मुताबिक यहाँ पे बिंदिया, ये माथे पर एक टिका सा लगाती हैं। नहीं पता कि ये हिंदुओं की का रवाज है, क्योंकि जो औरत जिसकी शादी हो जाती है तो वो ये लगाती है या जो भी उनका तौर तरीका है। और इसी तरह आप देखें हमारी शादियों के तौर तरीके भी यहाँ के कल्चर से बहुत करीब होने लगे हैं। और हम ये नहीं देखते कि मुसलमानों के निकाह का तरीका क्या है, इस्लामी तर्ज जिंदगी क्या है। और यानी मुनाफिकीन का अल्लाह के रसूल के पास ना आना और उससे बचना, कहते हैं एक वाकया भी हुआ था। हुआ यूं था कि एक यहूदी और एक मुनाफिक, यानी जो मुसलमान था, इन दोनों का आपस में झगड़ा हुआ। यहूदी चूंकि हक बजानिब था, इसने मुनाफिक से कहा कि चलो इसका फैसला रसूल अल्लाह से करवाते हैं। यानी यहूदियों का ये भी ईमान जरूर था ना कि नबी हक का साथ देता है, तो यहूदी ने कहा कि आपके रसूल से फैसला करवाते हैं। लेकिन मुनाफिक जो था ना परसों पेश करने लगा, उसे ये खतरा था कि आप हक का साथ देंगे और फैसला मेरे खिलाफ हो जाएगा, लिहाजा वो जो है वो टाल मटोल करने लगा और कहने लगा ये मुकदमा तुम्हारे सरदार काब बिन अशरफ के पास ले चलते हैं। मुनाफिक को तवक्को थी कि मकरो फरेब और रिश्वत से फैसला मेरे हक में हो सकता है, मगर ये यहूदी बात ना माना क्योंकि उसे भी अपने सरदार के किरदार का पता था। और मुनाफिक चूंकि खुलकर ये भी नहीं कह सकता था कि मैं रसूल अल्लाह के पास नहीं जाऊंगा, इसलिए बिलाखिर यही तय पाया कि फैसला रसूल अल्लाह से कराया जाए सल्लल्लाहु अलैहि वसल्लम। आपने फरीकैन की बात सुनकर यहूदी के हक में फैसला दे दिया। तो अब मुनाफिक कहने लगा कि चलो अब ये मुकदमा हजरत उमर बिन खत्ताब रजी अल्लाह अनु के पास ले जाकर करते हैं। कहते हैं कि हजरत उमर रजी अल्लाह अनु जो थे ना, उन दिनों रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इजाजत से और इनके नायब की हैसियत से मदीना में मुकदमात का फैसला किया करते थे। तो उसने कहा कि उनके पास चलते हैं। मुनाफिक का यह ख्याल था कि चूंकि हजरत उमर रजी अल्लाह अनु में इस्लामी हमीयत बहुत है, लिहाजा मेरे हक में फैसला दे देंगे, यानी इस्लाम का मुसलमानों का वो साथ बहुत देते हैं, मेरे हक में फैसला देंगे। चुनाचे यहूदी और मुनाफिक दोनों ने हजरत उमर रजी अल्लाह अनु के पास जाकर इस मुकदमे का फैसला चाहा, फिर उसे अपने बयान दिए। यहूदी ने अपना बयान देने के बाद ये भी कह दिया कि हम ये मुकदमा तुम्हारे नबी सल्लल्लाहु अलैहि वसल्लम के पास लेकर गए थे और उन्होंने मेरे हक में फैसला दे दिया है। ये सुनते ही हजरत उमर रजी अल्लाह अनु अंदर गए और तलवार निकाल लाए और आते ही मुनाफिक का सर गर्दन से अलग कर दिया और फरमाया जो शख्स रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के फैसले को तस्लीम ना करे तो उसके लिए फिर मेरा यही फैसला है, यानी उसकी गर्दन जो थी वो उतार दे। तो अब आप देख लीजिए कि अल्लाह ताला जो है इनकी ये हाल को बताते हैं, तो कहते हैं वकैफा इजा असाबतहुम मुसीबतुन, फिर उस वक्त क्या होता है कि जब इन पर कोई मुसीबत आ जाती है, बिमा कद्दमत अईदीहिम, इनके अपने ही हाथों की लाई हुई, जब इनके अपने हाथों की लाई मुसीबत इन पर आ जाती है। और वो मुसीबत क्या थी, यानी आप देखें कि जब इस्लाम ने ताकत पकड़ी तो जो यहूदी थे उनकी सियासी ताकत बिल्कुल कमजोर हो गई, और अब क्या था कि मुसलमानों को ये भी हदायत की गई थी कि वो मुनाफिकीन के मामले में चशम पोशी करें, और कदम कदम पर जो है वो क्या था कि वक्त के साथ साथ अल्लाह ताला ने जब मुसलमान जो थे उन्होंने ताकत पकड़ी तो कहा गया कि अब उनका मुनाफिकों का मुहासबा करें, अब कुफर जो है उसको घेराव डालें। तो क्या था कि उनके दिन जो थे वो सख्त होने लगे, उनको जो है वो मुश्किल होने लगी। तो अब यहाँ पर जो है जो बात कही जा रही है कि जब उनके अपने हाथों की लाई हुई मुसीबत उन पर आती है, जैसे यही कि वो हजरत उमर के पास चले गए और फिर कत्ल हो गया, तो फिर क्या करते हैं ये लोग? सुम्मा जाऊ का यहलिफून, उस वक्त ये तुम्हारे पास कसमें खाते हुए आते हैं। यानी अब जब पता चल जाता है कि इनकी ये हरकत है और ये गलत है, तो फिर कसमें खाते थे कि नहीं, मतलब उनको पता था कि अगर अब हमें पकड़े गए हमारी इस मुनाफिकाना हरकत की वजह से, हमारे तर्ज अमल की वजह से, क्योंकि कहते कुछ थे करते कुछ थे, तो क्या था कि उनको लगता सजा मिलेगी, तो कसमें खाते थे ताकि यकीन दिलाएं कि नहीं हमारा मतलब ये नहीं था। फरमाया कैसी कसमें खाते हैं? सुम्मा यहल जा उका यहलिफून, तुम्हारे पास कसमें खाते हुए आते हैं, यानी तुम्हारे पास जब आते हैं तो कसमें खाते हैं यकीन दिलाने के लिए, और क्या कहते हैं? बिल्लाही, यानी अल्लाह की कसमें, इन अरदना इल्ला एहसान व तौफीका, कि हम तो सिर्फ भलाई चाहते थे। अल्लाह की कसम, हमारा इरादा जो था ना वो सिर्फ भलाई था, और हमारी नीयत ये थी कि फरीकैन में किसी तरह दोस्ती हो जाए। इस सिलसिले में कहते हैं कि मुनाफिक के कत्ल के बाद जो वारिस थे वो रसूल अल्लाह के पास आए और हजरत उमर रजी अल्लाह अन्हों से किसास का मुकदमा दायर किया, और मुकदमे की बुनियाद ये बनाई, हमारा इरादा ये थोड़ी था कि कोई आपके फैसले के खिलाफ जाते थे। कसमें खाकर कहने लगे कि हजरत उमर रजी अल्लाह अन्हों से फैसला लेना मतलब नहीं था, बल्कि मतलब ये था, हमारा इरादा था कि ये दोनों फरीकैन जो है ना, यहूदी और मुनाफिक, इनके दरमियान सुलह हो जाए, तो सुलह करवाने और समझौता करवाने के लिए हम हजरत उमर रजी अल्लाह अन्हों के पास ले गए थे इन लोगों को, ताकि वो इनके इनके दरमियान समझौता करवा दे, और अपनी इस बात पर उन्होंने साथ ही कसमें खाने शुरू कर दी। सुम्मा जाऊ का यहलिफूना, हाथों की मुसीबत से मुराद क्या है? कत्ल करना, यानी खास इस वाक्य के बारे में भी है, यानी उसका कत्ल हो जाना, वो आदमी जो मुनाफिक था उसका कत्ल हो जाना, इस खास वाक्य के बारे में भी है और आम भी है, कोई भी मुसीबत मुश्किल आई तो कसमें खाई। और मकसद क्या है कसमें खाने का? अपने आप को सच्चा साबित करना, और ये कि जी हम तो यही चाहते थे कि समझौता और सुलह तौफीक, यानी आपस में जो है वो लोगों में मुआफकत हो जाए। अल्लाह ताला कहते हैं उलाइकल्लज़ीना यअलमुल्लाहु मा फी कुलूबिहिम, अल्लाह खूब जाता है इन लोगों के दिलों में क्या है, यानी उन्होंने खूब कसमें खाई, अल्लाह ताला ने आयतें नाजिल कर दी। आयतें नाजिल करके मुनाफिक के वारसों की चाल का जो था ना, वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को पता बता दिया, यानी मुतला कर दिया। अल्लाह ताला ने क्या कहा? फ़ारिद अनहुम, आप इनसे एराज कीजिए, इनकी कोई परवाह ना कीजिए। ये तुमसे कहते हैं कसास देना, यानी कसास का मुकदमा ये लेकर आए हैं कि कसास दिलवाइए है जो तुम्हारे रजी अल्लाह अनहु से, तो आप क्या करें? फ़ारिद अनहुम वाइज़हुम वकुल लहुम फी अनफुसिहिम कौलम बलीगा, इन्हें समझाइए, बात कीजिए, ऐसी उम्दा नसीहत कीजिए कि इनके दिल नरम हो जाएं, और ऐसी नसीहत कीजिए जो इनके दिलों में उतर आए। तीन बातें यहाँ पे कही गई। पहली चीज क्या है कि एराज करना, कि इनकी कतन परवाह ना करें, बिल्कुल ना देखें कि ये क्या चाहते हैं, यानी इनकी बात को तवज्जो ही ना दें। पहले आप देखें, जब इस्लाम ताकत में नहीं था, ये कसमें खाते थे, उनको छोड़ दिया जाता था, इग्नोर किया जाता था, है ना, और इनसे चश्मपोशी की जाती थी। लेकिन अब जो है, अब अल्लाह ताला ने वाजे तौर पर कह दिया कि अब इनका अनाज, इनकी ख्वाहिशात पूरी नहीं की जा सकती, आप मुनाफ़क़त जो है मुनाफिकों को ये ना करें कि ये पर्दे में छुपे रहें। एहसान और तौफीक के और कस्मों के ये लफ्ज़ इस्तेमाल करें, बल्कि क्या है कि अब ये मौका है कि इनको जो है ना, इनके चेहरों से निकाब नोच लिए जाएं, इनको जो है वो बिल्कुल नंगा कर दिया जाए, तस्ते अजबाम, यानी इनको क्लियर कर दिया जाए, बता दिया जाए पब्लिक को ये कौन लोग हैं। तीन काम करें, एक कतन परवाह नहीं करनी, वाइज हूं तो क्या करना है, वाज करना है, और कैसा वाज? वकुल लहुम फी अनफुसिहिम कौलम बलीगा, ऐसा जगह के बात पहुंच जाए, दिलों में उतर जाए, कि उनको समझाना है। और आप देख लीजिए कि उनका मामला तो कितना गलत था, लेकिन अल्लाह ताला के रसूल सल्लल्लाहु अलैहि वसल्लम को ये कहा जा रहा है कि आपने ऐसी नसीहत करनी है जो कि इनके कानों को खोलने वाली हो, जो कि इनके दिलों में उतरने वाली हो, जो कि इनके अंदर जज्ब होने वाली हो, यानी हो सकता है कि इस तरह इनकी जिंदगियों में तब्दीली आ जाए। चेंज आ जाए। तो गोया के आपको ये कहा जा रहा है, और कहते हैं कि ये आयतें सुनाकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो उनका कसास का मुकदमा था ना, उसको जो है वो खारिज कर दिया। क्यों? इसलिए कि अब जब उन्होंने हकम ही नहीं माना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को, और जब उन्होंने कसमें खाई कि वो तो हम ऐसे ही गए थे, यूं था वो था, तो अल्लाह ने जब आयतें नाजिल कर दी तो अब क्या था कि अल्लाह ताला ने जब कह दिया तो अब ऐसा कैसे हो सकता था कि उनको कसास का बदला मिलता, है ना, कसास मिलता। बल्कि क्या है कि अब सिर्फ नसीहत बाकी रह गई, और साथ ही अल्लाह ताला ने ऐलान कर दिया वमा अरसलना मिन रसूल इल्ला लियुता बिज़्निल्लाह, के यानी इन्हें बताओ कि हमने जो रसूल भी भेजा है इसलिए भेजा है कि इज़्ने खुदावंदी की बिना पर इसकी अताअत की जाए। बहुत अहम आयत है कि जो रसूल आया है वो इसलिए आया है कि उसकी अताअत करो अल्लाह के हुक्म की वजह से। जिंदगी का जो कानून वो लेकर आया है, तमाम कवानीन को छोड़कर सिर्फ उसी की पैरवी की जाए, और अल्लाह की तरफ से जो वो अहकाम देता है, जो हदायात देता है, तो तमाम जिंदगी के तौर तरीके छोड़कर उन्हीं हदायात पर जो है वो अमल किया जाए। ये है अहम बात, ना ये कि अपनी मर्जी जो है वो लोग करने लगे। तो आप देख लें कि रसूल की अताअत को ये कहा जा रहा है कि लियुता बिज़्निल्लाह, कि अगर लोग उसकी रसूल की अताअत करते हैं तो गोया के यानी असल हाकिमियत अल्लाह ही की अताअत है। क्यों? इसलिए अल्लाह हाकिम है, उसने अपनी इजाजत से अपने रसूल को ये मनसब भेजा है कि वो ये उसको मनसब पर कायम किया है, और उसको भेजा है कि ताकि वो लोगों को अच्छी बातें बताए और बुरी बातों से जो है वो रोके। तो आप देख लें कि ईमान और ईमान के साथ यानी अल्लाह और अल्लाह के रसूल की अताअत जो है ये हम मानी है। और यहाँ पे एक है ना, अल्लाह की अताअत और रसूल की अताअत, ये आयत ये बता रही है कि रसूल की अताअत अल्लाह की अताअत की हम मानी है। अल्लाह हाकिम है और अल्लाह ताला कहते हैं कि मेरा ये हुक्म है कि उसकी अताअत की जाए। वलौ अन्नहुम इज़ा ज़लमू अन्फुसहुम जाऊका, के और इनका क्या हाल है कि अगर उन्होंने ये तरीका इख्तियार किया होता कि जब ये अपने नफ्स पर जुल्म कर बैठे थे, यानी वलौ अन्नहुम, और अगर ऐसा होता इज़ा ज़लमू अन्फुसहुम कि इनसे गलती हो गई थी, जाऊका तेरे पास आते, यानी हजरत उमर रजी अल्लाह अन्हु के पास उनका आदमी जब गया। बाज़ लोग कहते हैं कि वो जो कत्ल हुआ था ना मुनाफिक, तो उनके घर वाले जो कबीले के खानदान के वारिस थे ना, वो उनको लेकर गए थे। तो अब यहाँ पर क्या कहा जा रहा है, इज़ा ज़लमू अन्फुसहुम, कि जब इन्होंने ज्यादती की थी तो अपने नफ्सों में क्या करते, जाऊका तेरे पास आते, फस्तग़फिरुल्लाह, बस अल्लाह से अस्तग़फार करते, वस्तग़फर लहुम अर्रसूल, और रसूल भी इनके लिए माफी की दरख्वास्त करता, यानी गलती होने पर रसूल अल्लाह के पास आते और अल्लाह से माफी की जो है माफी मांगते, दरख्वास्त करते, और रसूल सल्लल्लाहु अलैहि वसल्लम से भी कहते कि आप अल्लाह से हमारे लिए माफी की दुआ करें। आपको पता है ना, जब याकूब अलैहिस्सलाम के बेटों से गलती हुई थी तो उन्होंने याकूब अलैहिस्सलाम से क्या कहा था, इस्तग़फिर लना या अबाना, के अबाजान हमारे लिए बख्शिश की दुआ कीजिए। तो कहना चाहिए था कि आपसे भी कहते, गलती हो जाए तो खुद भी इस्तग़फार करना चाहिए और दूसरों से भी कहना चाहिए कि अल्लाह से कहें कि अल्लाह हमारे गुनाह माफ कर दे, यानी आप भी अल्लाह से हमारे लिए दुआ करें कि अल्लाह हमारे गुनाहों को माफ कर दे। लवजदुल्लाह तवाब रहीमा, तो फिर क्या होता, तो यकीनन अल्लाह को बख्शने वाला और रहम करने वाला पाते। तो यहां से जो है हमें एक तरफ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का असल मर्तबा पता चल रहा है कि आपकी अताअत अल्लाह की अताअत है, और अल्लाह की इजाजत से आप कहते हैं जो काम भी कहते हैं, और उनसे अल्लाह की इजाजत से कहे, आपकी हैसियत जो है वो बड़ी वाज़ह है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की। और दूसरी बात जो है वो ये भी पता चलती है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से उस वक्त ये कहना कि उस शख्स के उनको ये कहना कि आप अल्लाह के रसूल से ये कहें कि वो इस्तग़फार की दुआ करें, तो उस जमाने में अल्लाह के रसूल मौजूद थे, तो आज के दौर में भी अगर कोई नेक लोग हैं, कोई अच्छे लोग हैं, तो लोग क्या इस आयत को दलील के तौर पर लाते हैं कि कहा जा सकता है कि आप जो हैं वो दुआ के लिए कहें। जैसे कि ہمیں یہ واقعہ بھی ملتا ہے، جیسے میں نے حضرت یعقوب علیہ السلام کی دلیل دی، پھر حضرت عمر رضی اللہ عنہ کو آپ کا یہ کہنا کہ ہو سکے تو اویس کرنی سے دعائے مغفرت کروا لینا، پھر حضرت عمر رضی اللہ عنہ ایک دفعہ عمرے پہ جا رہے تھے تو آپ نے کہا تھا یا اخیہ لا تنسی فی دعائک، کیا میرے بھیا تم مجھے اپنی دعاؤں میں مت بھولنا. تو دوسروں کو اپنی دعاؤں کے لیے کہہ سکتے ہیں کہ آپ ہمیں اپنی دعاؤں میں یاد رکھیں، لیکن اس کا یہ مطلب نہیں ہے کہ خود بندہ دعا ہی نہ کرے، سب سے پہلے خود کرنی چاہیے. یہاں پہ کیا کہا گیا ہے کہ جب ان سے غلطی ہوئی تھی تو اذا ظلموا انفسهم فاستغفروا اللہ، ہے نا، ان کو خود بھی استغفار کرنا چاہیے تھا. جاؤ کا تیرے پاس آتے واستغفر لهم الرسول، اور رسول بھی ان کے لیے استغفار کرتا، یعنی ان سے بھی کہتے. تو نمبر ون، خود کرنی چاہیے دعائیں، استخارہ کرنا ہے، دعائیں کرنی ہے، استغفار کرنا ہے، خود بھی کرنا چاہیے اور دوسروں کو کہنا چاہیے. ہم کیا کرتے ہیں، خود نہیں کرتے، دوسروں سے کہتے ہیں، ہے نا. تو خود جو ہے اس کو اپنے اوپر لازم کرنا چاہیے، اور جب لوگ خود بھی کرتے ہیں اور نیک لوگوں سے بھی درخواست کرتے ہیں تو اللہ تعالیٰ کیا کہتے ہیں کہ پھر وہ اللہ کو پاتے، بہت بخشنے والا اور معاف کرنے والا. پھر آگے فرمایا فلا وربک لا یؤمنون حتی یحکموک فیما شجر بینہم ثم لا یجدوا فی انفسہم حرجا مما قضیت ویسلموا تسلیما. اور اے محمد صلی اللہ علیہ وسلم، تیرے رب کی قسم یہ کبھی مومن نہیں ہو سکتے. فلا وربک لا یؤمنون، کیوں مومن نہیں ہو سکتے؟ حتی یحکموک، جب تک کہ یہ آپ کو جج نہ بنا لیں، جب تک کہ یہ آپ کو فیصلہ کرنے والا نہ بنا لیں. کس میں؟ فیما، جن چیزوں میں شجرہ بینہم، ان کے درمیان اختلاف ہوتا ہے، یعنی باہمی زندگی میں، باہمی اختلافات میں جب بھی جھگڑے ہوتے ہیں زندگی گزارتے وقت، تو ان کو چاہیے کہ تجھے فیصلہ کرنے والا مانے، اور ایسے فیصلہ کرنے والا مانے کہ ثم لا یجدوا فی انفسہم حرج، پھر اپنے دل میں جو ہے کوئی تنگی محسوس نہ کریں. یعنی رسول اللہ صلی اللہ علیہ وسلم نے جو فیصلہ کر دیا، پھر یہ نہ کہیں کہ یہ اچھا نہیں لگ رہا، یہ مشکل ہے، ایسا ہو نہیں سکتا، یہ دنیا کا رواج نہیں ہے، ہمارے خاندان کا طریقہ نہیں ہے. نہیں، پھر ان کو کرنا ہی ہے. کب کرنا ہے؟ مما قضیت، جب آپ فیصلہ کر لیں. پھر کیا کریں؟ وَيُسَلِّمُوا تَسْلِيمًا، اور سر بسر تسلیم کر لیں. پھر کیا ہے؟ اطاعت کر لیں. تو اس سے مراد کیا ہے کہ یہ آیت بہت اہم آیات میں سے ہے، اور یہ آیت جو ہے یہ بتاتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم پر ایمان لانے کا مطلب یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں، ان کو ہم جو ہے وہ اپنی زندگی کے تمام معاملات میں جج مانیں. صرف اس دور کے لوگوں کے لیے نہیں ہے یہ آیت، بلکہ کیا ہے، آج بھی تمام امت مسلمہ کے تمام اختلافات اور جھگڑوں کا فیصلہ کرنے میں ہمارے لیے رہنما چیز کیا ہے، کسوٹی کیا ہے؟ قرآن مجید اور رسول صلی اللہ علیہ وسلم کی سنت. ایسا نہیں ہو سکتا قرآن موجود ہو، رسول اللہ صلی اللہ علیہ وسلم کی سنت سے پتہ چلتا ہو کہ اس مسئلے کا حل کیا ہے، اور انسان ان کو چھوڑ کر اپنی مرضی کرے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تم میں سے کوئی شخص اس وقت تک مومن نہیں ہو سکتا جب تک کہ اپنی خواہشات کو اس چیز کے تابع نہ کر دے جو میں لے کر آیا ہوں. کیا مطلب ہے؟ یعنی اس کی خواہشات نفس جو ہیں وہ میری سنت کے مطابق ہونی چاہیے. اور آپ دیکھ لیں کہ آج کے دور میں ہم کیا کرتے ہیں. ہمیں پتہ ہے کہ اللہ کے نبی کی سنت اور ہے، قرآن مجید میں کچھ اور باتیں کہی ہیں، لیکن ہم کرتے اپنی مرضی ہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ خدا کی قسم یہ مومن ہی نہیں ہو سکتے. کیا فرمایا؟ اے محمد تمہارے رب کی قسم. یہاں پہ رسول اللہ صلی اللہ علیہ وسلم سے محبت کا اظہار بھی ہے کہ تمہارے رب کی قسم، یعنی آپ کے رب کی قسم کھائی. یعنی گویا کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں، ان کو ایک عزت، ایک مرتبہ جو ہے وہ دیا گیا، اور یہ بات کہی گئی کہ تمہارے رب کی قسم کے یہ لوگ جو ہیں وہ مومن نہیں ہو سکتے جب تک کہ اپنی زندگی کے معاملات کے فیصلے آپ کے کی طریقے کے مطابق، آپ کے احکامات کے مطابق جو ہے وہ نہ کریں. تو اس سے پھر ہمیں جو ہے وہ کیا پتہ چلتا ہے، ہماری یہ ذمہ داری بنتی ہے کہ ہم اپنی عمومی زندگی میں بھی جو ہے وہ جو بھی ہمارے معاملات ہیں، نکاح کیسے ہوگا اور شادی کیسے ہوگی، ملیں گے کیسے، فنکشن کی انداز کیا ہوگا، لین دین کا طور طریقہ کیا ہوگا، قرآن اور سنت کو فالو کریں. اگر ہم اس ایک آیت پر بھی عمل کر لیں نا, ہماری زندگی کے مسئلے ختم ہو جائیں. ایک اس آیت پہ عمل کر لیں کہ مومن بنے, مومن بنے کے لیے عقائد درست کرنے ہوں گے, اور اس کے ساتھ پھر اسوائے رسول کی روشنی میں اپنی زندگیوں کا فیصلہ کریں. اور اسوائے رسول دراصل قرآن ہے, کیونکہ اللہ تعالیٰ نے پیچھے ہی کہہ دیا وَمَا أَرْسَلْنَا مِن رَسُولٍ إِلَّا لِيُطَاعَ بِإِذْنِ اللَّهِ. اور آپ دیکھ لیں کہ آج پھر ہمارے معاملات کیا ہیں. اسی طرح ہمیں ایک اور واقعہ ملتا ہے, کہتے ہیں کہ اس آیت کا شان نزول ایک یہ بھی واقعہ بھی ہے کہ عروہ بن زبیر رضی اللہ عنہ کہتے ہیں کہ حضرت زبیر جو میرے باپ, ان میں اور ایک انصاری میں حرہ میں واقعہ پانی کی نالے پر جھگڑا ہوا. رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت زبیر سے کہا کہ تم اپنے درختوں کو پانی پلا لو, پھر اسے اپنے ہمسائے کے باغ میں جانے دو. یہ پانی پلانے پہ زمینداروں میں اکثر جھگڑا ہو جاتا ہے. تو یہ سن کر وہ انصاری کہنے لگا کیوں نہیں, آخر زبیر آپ کی پھوپھی کا بیٹا جو ہوا. اس نے یہ بات کہی, اس پر آپ صلی اللہ علیہ وسلم کا رنگ بدل گیا, متغیر ہو گیا, اور آپ نے زبیر رضی اللہ عنہ کو کہا زبیر اپنے کھیت کو پانی پلاؤ, اور جب تک پانی منڈیروں تک نہ پہنچے اس کے لیے پانی نہ چھوڑو. اب بات کا انداز اور تھا, جب انصاری نے آپ کو غصہ دلایا پھر آپ نے زبیر کو اس کا پورا حق دیا, جبکہ آپ کے پہلے حکم میں دونوں کی رعایت تھی. پہلے صرف اتنا ہی کہا تھا کہ درختوں کو پانی پلا کر ہم سایوں کے باغ میں جانے دو. جب اس نے کہا کہ اچھا آپ نے اس طرح سے کہا ہے کہ پھپھی کا بیٹا ہے, تو آپ نے کہا کہ اچھا جب تک پانی تمہاری منڈیروں تک نہ پہنچ جائے, یعنی پورا اپنا حق لو. کیوں؟ اس لیے کہ وہ اچھی بات نہیں کر رہا تھا. تو کہتے ہیں کہ یہ آیت جو ہے اسی مقدمے میں نازل ہوئی. تو وہ مقدمہ ہو یا یہ مقدمہ ہو, جو بھی مقدمہ ہو اور جو بھی جھگڑا ہو, تو اس میں کیا ہے کہ قرآن و سنت کے مطابق جو فیصلہ سامنے آئے اس پر عمل کرنا چاہیے. پھر اللہ رب العزت فرماتے ہیں اور کہ کیسے فیصلہ اس کو ماننا چاہیے, وہ یسلم تسلیم, سر جھکا دیں. دل جھک جاتے ہیں تو سر جھک جاتے ہیں, سر جھکتے ہیں تو جسم جھک جاتا ہے, جسم جھک جاتا ہے تو زندگی میں سکون آ جاتا ہے. تو بہت ضروری ہے کہ اپنے دلوں کو اور اپنے جسم کو, اپنی جان کو اللہ کے احکامات کے آگے ہم جھکائیں.